दाजुभाइ तथा दिदीबहिनीहरू नमस्कार, आउनु होला, प्रभुको बारेमा सात वचन सुनिदिनुहोस्। यो चित्रमालाको पुस्तक लिनु होला। जब यो संगीतको धुन सुन्नु हुने छ, तापछि अगाडिको चित्र पल्टाउन सक्नुहुनेछौ। यस चित्रमालामा भएका मान्छेहरू र चित्रहरू मान्छेहरूको काल्पनिक चित्र मात्रै हुन्। यो चित्रमालाले मान्छे जन्मदेखिका कुरा बताउँछ। परमेश्वरको बारेमा साँचा कुरा जान्न पाउनु, कृपया यो क्यासेटमा भएका सबै कुराहरू मन लाएर पछिसम्म सुनिदिया। फोटो नम्बर एक। यस चित्रमा हामीले देख्न सक्छौ कि धेरै वर्ष पहिले यो धरती थिएन। त्यस बेला जमिन, पानी, पशु, रुख बिरुवाहरू कोही पनि थिएन। जिउँदो भन्या कोही पनि च्याइन भयो। त्यसै बेला एकै अर्बु मात्र चिया, तिमी मात्रै बाँचेका चिया, पहिलेदेखि प्रभु एकै ठाउँमा चिया, प्रभुले सबै चिजबिज माथि शासन गर्नुभयो, प्रभु कोही पनि नराम्रो कुरा गर्नु हुँदैन किनभने उहाँ पवित्र हुनुहुन्छ, उहाँले जहिले पनि साँचो कुरा बोल्नुभयो। जब प्रभुले यो सृष्टि बनाइदिया त उहाँले भन्नुभयो उज्यालो भइजाऊ, तापछि उज्यालो भयो। तापछि अझ भन्नुभयो पानी र खडेरी जमिन होइजाऊ, ती सबै कुराहरू पनि भन्याका पुग्या। फोटो नम्बर दुई, चित्रमालामा भएका यस किताबलाई बाइबल भन्दछन्। प्रभु हामीहरूसँग बाइबलको कुराद्वारा बोल्नुहुनेछ। बाइबलले हामीलाई साँचो परमेश्वरको बारेमा बताउँछ। परमेश्वरले सबै मान्छेहरूलाई माया गर्नुहुन्छ। बाइबलले हामीलाई शान्ति र आनन्दको बाटो देखाउनुहुनेछन्। यस क्यासेटमा भनेका सबै कुराकानी बाइबलका हुन्। फोटो नम्बर तिन, यस चित्रमा देख्नेछौ कि सृष्टिको कालमा जब परमेश्वरले आफ्नो वचन भन्नुभयो तब घाम तारा जुन उत्पत्ति भया, हामीले खाने फलफुल तरकारीहरू सबै बोट बिरुवाहरू परमेश्वरले बनाउनु भया र भन्नुभयो यी सबै असल छन्। त्यसपछि परमेश्वरले सबैभन्दा पहिला मान्छेलाई बनाउनु भयो जसको नाम आदम थियो। तापछि आदमको लागि एउटा स्वास्नी मान्छे बनाउनु भयो जसको नाम आदमले हब्बा भनिराखे। परमेश्वरले बनाउनु भएका सबै चिजबिजको अधिकार उहाँले आदम र हब्बालाई दिनुभयो। आदम र हब्बा परमेश्वरसँग एक आपसमा स्वाभाविक प्रकारको कुराकानी गर्दा थिया र साथ गर्दा थिया। हरेक दिन परमेश्वर तिनीहरू कहाँ आउनुभयो, तिनीहरूलाई भेट्नुभयो र आपसमा कुराकानी गर्नुभयो। फोटो नम्बर चार, अब हामी देख्नेछौ कि प्रभुले आदम र हब्बालाई राम्रो बगैँचामा राख्नुभयो, त्यो धेरै फलफुल पाइने असल ठाउँ रहेछ। प्रभुले तिनीहरूलाई बताउनु भयो बगैँचाको बीचमा भएका रुखका फल बाहेक तिमीहरूले सबै फल खान सक्नेछौ, तर नखानु भनेको रुखको फल खायो भने तिमीहरू छिट्टै मर्नेछौ। तर ती बाहेक त्यस बगैँचामा एउटा दुष्ट पनि थियो जसको नाम शैतान थियो। शैतान भूत्रे दुष्ट आत्माका राजा हो, यो प्रभुको साथै मान्छेको पनि शत्रु हो। एक दिन शैतान आएर हब्बालाई झुकाएर भन्या, यदि तिमीले यो रुखको फल खायो भने तिमी मर्ने छैनौ, तर तिमी परमेश्वर जस्तै हुनेछौ र सबै कुरा जान्नेछौ। शैतानको कुरा हब्बाले विश्वास गरिन् र तिनीले परमेश्वरको आज्ञा विपरीत काम गर्या। हब्बाले त्यस रुखको फल टिकेर खाइन् र आदमलाई पनि दिइन्। परमेश्वरले भन्नुभएका कुरा नमान्दा उनीहरूमा पापको प्रवेश भयो र परमेश्वरले तिनीहरूलाई त्यस बगैँचाबाट निकालिदिया। उसै दिनदेखि परमेश्वरसँगको मानिसको सम्बन्ध छुट्यायो। फोटो नम्बर पाँच, यहाँ हामीहरू देख्न सक्छौ कि आदम र हब्बाका सन्तानहरूमा पनि तिनीहरूको पापी अधर्मी स्वभाव रहन गया। तिनीहरूका पैनिन र हाबिल नाउँ गरेका दुईजना चेलाहरू थिया। जब ती ठुला भया हाबिल गोठालो, पैन किसान भया। एकपटक पैनले आफ्नो केही अनाज बलि भेटीको रूपमा प्रभु कहाँ आने, हाबिलले भेटीको रूपमा प्रभु कहाँ एउटा भेडा आने। हाबिलको भेटीद्वारा परमेश्वर खुसी रहन गया किनभने उसले प्रभुलाई साँचो माया गर्दा थिया र उहाँका आज्ञा पालन गर्दा थिया। तर कैनले प्रभुको आज्ञा मान्दैन थिया र उनको भेटीद्वारा परमेश्वर खुसी हुनु भएन। त्यसै कारण कोइन धेरै रिसाएर हार्विललाई मारे। कोइनले गरेको काम परमेश्वरले देख्नु भयो र कोइनलाई त्यहाँबाट धेरै परसम्म धपाउनु भयो। फोटो नम्बर छ। यस चित्रमा हामी देख्नेछौ कि धेरै वर्ष पछि आदमका बढी सन्तान भया। तिनीहरू सबैले परमेश्वरको आज्ञा पालन गरेन र आफ्नो इच्छा अनुसार चले। तिनीहरूले धेरै खराब कार्यहरू गर्या। यसै कारण प्रभु धेरै दुखित हुनु भया र भन्नु भया, यी सबै मानिसहरूलाई नाश गर्न म ठुलो पानी बर्साउनेछु। तर त्यहाँ एकजना मान्छे थिया जसले प्रभुको आज्ञा पालन गर्दा थिया। उहाँको नाउँ नुहा थियो। आदमदेखि नुहसम्म नौ पुस्ता भएका थिया। परमेश्वरले नुहालाई भन्नुभयो, तिमीले एउटा ठुलो जहाज बनाऊ र बनाएपछि सबै किसिमका जीव जन्तुहरूबाट एक एक जोडी त्यसभित्र आन। नुहाले उनलाई परमेश्वरले भनेको जस्तै गर्या। यसपछि नुह र तिनकी स्वास्नी आफ्ना तिनजना चेलाहरू र तिनीहरूका स्वास्नीहरू सँगै ठुलो जहाजभित्र पस्या। यो भएपछि परमेश्वरले जहाजको डेलो बन्द गरिदिनु भया। फोटो नम्बर सात। यस चित्रमा देख्नेछौ कि प्रभुले 40 दिनसम्म लगातार आकाशबाट पानी बर्साउनु भया अनि धरतीबाट पानीका मुहान निस्केर आया। सम्पूर्ण धरतीलाई जलमग्न बनाइदिया। यतिसम्म कि ती अग्ला अग्ला पर्वत श्रृङ्खलाहरू पानीमा डुब्या र जहाज बाहिर भएका जीवित प्राणीहरू चरा तुरुङ्गी घिर्सने जन्तु मान्छे सबै पानीमा डुबेर मर्या। तर नुह र उनको परिवार त्यो जहाजभित्र भएका सबै प्राणीहरू बाँच्या। पानी नसुकुन्जेल करिब एक वर्षसम्म त्यो जहाज पानीमाथि उत्रिरह्यो। पानी सुकेर जमिन देखेपछि नुह र उनका परिवार सबै प्राणीहरू जहाजबाट उत्रिया र हिँड्न लाग्या। फोटो नम्बर आठ। यस चित्रमा हामी अब्राहमले आफ्नी स्वास्नी साराबाट आफ्ना छोरा इसाहाकलाई आफ्नो काखमा लिन खोजेको देख्दा छौ। नुहादेखि अब्राहमसम्म 10 पुस्ता थिया। अब्राहमका बाबुले झुटा देवी देवताको पूजा गर्दा थिया। तर अब्राहमले साँचो र जीवित परमेश्वरको पूजा गर्दा थिया। अब्राहम र सारा बुढेसकालसम्म पुग्दा पनि उनीहरूको कुनै सन्तान भएन। एक पटक सपनामा परमेश्वर अब्राहमसँग बोल्नु भया, आकाशका ताराहरूलाई हेर, के तिमी गर्न सक्दा छौ? तिम्रा सन्तानहरू पनि आकाशका ताराहरू समान हुनेछन्। सारा पनि उमेरले वृद्ध भइसकेकी थिइन्। यसो भया तापनि परमेश्वरले तिनलाई एउटा सन्तान जन्माउन सके बनाउनु भया। परमेश्वरले अब्राहम र सारालाई एउटा छोरो दिनु भया जसको नाउँ उनीहरूले इसाक राखे। परमेश्वरले प्रतिज्ञा गर्दै भन्नुभयो, इसाकको सन्तानबाट मुक्तिदाता जन्माउनु हुनेछ जसले सारा संसारको पाप उठाइ लैजानु हुनेछ। परमेश्वरले सधैँ सत्य बोल्नुहुन्छ। साँच्चै नै परमेश्वरले प्रतिज्ञा गरे अनुसार संसारमा मुक्तिदाता पठाउनु भयो। उहाँको नाम येशु ख्रीष्ट हो। उहाँसँग तमी र मेरो पाप हटाइदिने र यसबाट हामीलाई शुद्ध गर्ने शक्ति छ। फोटा नम्बर नौ। अब यस चित्रमा हेर्ने हौ त, एकजना मान्छे हातमा ढुङ्गाका पाटीहरू लिएर डाँडाबाट उँधो झरिरहेको छ। उनको नाउँ मोसा हो। उनी अब्राहमका कुलका थिया। अब्राहमका धेरै सन्तानहरू भया। तिनीहरू मध्ये केहीका बारेमा तिनीहरू यस नक्सामा बुझ्न पाउनुहुनेछ। परमेश्वरले मोसालाई आफ्नो आज्ञा दिनुभयो र मोसाले ती आज्ञाहरू मान्छेलाई बताया। जब मान्छेले प्रभुको नियमबारे थाहा पाया तब तिनीहरूले कस्तो जीवन बिताउनु पर्छ भन्ने कुरा जान्या। हामी सबैले परमेश्वरको आज्ञा पालन गरेका परमेश्वर चाहनुहुन्छ। फोटो नम्बर 10। यस चित्रमा हेर्नुहोस्, यस मान्छेले काठको मूर्तिलाई ढोगिरहेको छ। हामीहरूले आफ्नै हातले बनाएका देवी देवताका मूर्तिहरूलाई पुज्नु हुँदैन भनी परमेश्वरले हामीलाई भनेका छन्। किनभने साँचो परमेश्वर एउटै हुनुहुन्छ र हामीले उहाँलाई मात्र पुज्नु पर्ने हुन्छ। यी चारै जनाको प्रार्थना गरिरहेको हेर्नुहोस्। प्रभु भन्नुहुन्छ, मान्छेले छ दिनसम्म आफ्ना सबै काम गर्नुपर्छ र सातौं दिनमा आराम लिनुपर्छ। जसरी अरू दिनहरूमा हामी परमेश्वरको आराधना गर्छौ, आराम लिएको दिनमा चाहिँ अरू दिनहरू भन्दा बढी समय निकालेर वा कामहरूबाट फुर्सद लिएर परमेश्वरको आराधना गर्नुपर्छ। एक बालकलाई हेर्नुहोस्, उसले आफ्ना आमा बुवालाई केही खानेकुरा आनेको छ। परमेश्वर भन्नुहुन्छ, यस्तो काम असल हो। नानीहरूले आफ्ना आमा बुवालाई प्रेम गर्नुपर्छ र उनीहरूले भनेको मान्नु पर्दछ। यी मान्छेहरूलाई हेर्नुहोस् जो आपसमा झगडा गरिरहेका छन्। परमेश्वर भन्नुहुन्छ, तिमीहरूले कसैलाई मार्नु हुँदैन। चित्रमा भएको यो मान्छेलाई हेर्नुहोस्, अर्काको श्रीमतीसँग अनैतिक काम गरिरहेको छ। यस्तो काम गर्नु पाप हो भनी प्रभुले भन्नुभयो। हामीहरूले व्यभिचार गर्नु हुँदैन। नक्सामा हेर्नुहोस्, यस नक्सामा एक मान्छे अर्काको सामान चोरेर भागेको छ। हामीहरूले कहिल्यै पनि अर्काको चोरी गर्नु हुँदैन भनी प्रभुले भन्नुभयो। अर्काको सामान सम्पत्ति वा कुनै पनि कुराको लालच गर्नु हुँदैन भनी प्रभुले भन्नुभयो। हामीहरूले चित्रमा देखाएको कुरा गर्नु हुँदैन भनी परमेश्वर भन्नुहुन्छ। यी सबै कुराहरू बाइबल धर्मशास्त्रमा बताउनु भएको छ। हामीले गर्ने सबै कुरा परमेश्वरलाई थाहा हुनेछ, तर हामीहरू यस्ता कुराहरू लुकाउन खोज्छौ। तर परमेश्वरले त हाम्रा मनका एक एक विचारलाई जान्नुहुन्छ। फोटो नम्बर 11। यस चित्रमा हेरौँ, अब्राहम मोसाको समयमा यदि कुनै मान्छेले पाप गर्यो भने पापबाट मुक्त पाउनका लागि त्यस मान्छेले कुनै पशुको बलिदान गर्नु पर्थ्यो। यसरी त्यस बलिदानबाट उनले आफ्नो पापी छौ भनी स्वीकार गर्नु पर्थ्यो। आज भोलि हामीहरू हाम्रा पापहरूबाट मुक्त पाउनका लागि कुनै पशुको बलिदान गर्ने आछिन, किनभने प्रभुले हाम्रो पाप शुद्ध पार्नका लागि मुक्तिदाता पठाइदिनु हो। उनको नाम यीशु ख्रीष्ट रह्यो। हाम्रा पापका निम्ति बलिदान भएर हाम्रो बदली मर्नका लागि यीशु ख्रीष्ट क्रुसमा झुन्डिनु भयो। तर मर्नु भएका तीन दिनपछि मृत्युलाई जितेर जिउजनु भयो। अब तहुहरू मध्ये 10 जसले म एक पापी मान्छे हुँ भनी सम्झनुहुन्छ, यीशु ख्रीष्टमाथि तहु विश्वास गर्नुहोस् र आफ्नो पापको खातिर पछुतो गर्नुहोस्। साँच्चीकै हृदयले पछुतो गर्नु भयो भने परमेश्वरले तमुको सबै पापहरू क्षमा गर्नुहुनेछ। फोटा नम्बर 12। अब यीशु ख्रीष्ट यो दुनियाँमा कहरी आउनु भयो भन्ने बारे सुन्नु भयो त? यो समयमा एक मरियम नाम गरेकी कन्या छोटी थिइन्। उनको रेसरफ नाम गरेको माइसासित जन्तको लागि मागेकी छिन्। एक दिन स्वर्गबाट एकजना स्वर्गदूत आया र मरियमलाई भन्या, परमेश्वरको पवित्र आत्माबाट तमु छुटकेरी हुनेछौ र तमुले एक छोरा जन्माउनेछौ जैको बारेमा परमेश्वरले प्रतिज्ञा गर्नु भएको थियो र उहाँबाट नै माइसको पाप हटाएका छन्। यसरी नै परमेश्वरको स्वर्गदूतले योसेफलाई पनि सुनामा भनेका छन्, योसेफ मरियमलाई विवाह गर्न समुद्र नमान, सुन जुन बालक उनले जन्माउने छिन् यो परमेश्वरको पवित्र आत्माबाट जन्माएको हुनेछ। यसपछि योसेफले मरियमलाई जन्तर्यो, तर बालक नजन्माउँदासम्म ती दुई सँगै सुत्याका थिए। अब हामी आशा गर्दछौ
समूहहरूले बुझ्नु भएको छ कि कसरी परमेश्वरले यीशुलाई यो दुनियाँमा पठाउनु भयो। फोटो नम्बर 13। अब यस चित्रमा हेरौँ, मरियम र योसेफ बेथलेहम नामको ठाउँमा पुगेका छन्। मरियमले बालक यीशुलाई गोठमा जन्माइन्। त्यो ठाउँका वरिपरि गोठालाहरू आफ्नो गाई भैँसी भेडा बाख्रा आदिका रेखदेख गरिरहेका थिए। अचानक एक स्वर्गदूतले बोला कहाँ आई भन्या, भइ नमान, किन भन्या, मैले तमुखी एक खुसीको कुरा ल्याएको छु। यस कुराले मान्छेलाई आनन्द बनाउने छन्। आज राति परमेश्वरका सन्तानको जन्म भएको छ। उनीहरूले नै सबै पापी मान्छेलाई बचाउनु हुन्छ। उहाँ नै ख्रीष्ट प्रभु हुनुहुन्छ। स्वर्गदूतले यति भनेपछि अरू धेरै स्वर्गदूतहरू आएर पनि त्यसै भन्या। तमुहरू सबै मिलेर प्रभुको आराधना गर्दै गीत गाउँदै र परमेश्वरको प्रशंसा गर्या। तापछि ती वालाहरू यीशुको दर्शन गर्न गया। फोटो नम्बर 14। यस फोटोमा हामी यीशुलाई उहाँको बालक अवस्थामा देख्दा छौ। त्यसै वक्तमा उहाँ 12 वर्षका भया। उहाँ ठुला ठुला विद्वान पुजारीहरूसँग बसेर विशेष कुराको बारेमा छलफल गर्दा थिए। एउटा भर्खरको ठिटोले ठुला ठुला विद्वान पण्डितहरूलाई सिकाउन सक्छ, हामीलाई सम्भव नलाग्न सक्छ, तर यीशुको ज्ञान बुद्धि देखेर समूहहरू आश्चर्यचकित पर्या। अर्को नक्सामा यीशु जवान मान्छे भइसक्नु भएको भेटाएको छ। उहाँको ज्ञान बुद्धि अति झुलुमको थिए। उहाँले प्रभुको साथै मान्छेहरूलाई खुसी तुल्याउनु भयो। परमेश्वरले भन्नुभयो, यीशुले भनेका बातहरू सुन, उनले मैले भन्न चाहेका कुराहरू भन्न चाहन्छन्। खोटा नम्बर 15। यो खोटाले धेकाउँदछ कि यीशु बलवान हुनुहुन्छ। हुतात्मा वा कुनै दुष्ट आत्माहरूको बल भन्दा यीशुको बल ठुलो छ। जादु वा तुनामुना भन्दा यीशुको बल धेरै ठुलो छ। उहाँले चाहनु भयो भने जोसुकै रोगलाई पनि निको पार्न सक्नेछन्। यहाँ पहिलो खोटामा हेर त, यीशुले एक अन्धलाई निको पार्नु भएको छ। खोटामा भएको यो माइस गन्धदेखि अन्धा थियो। माटाको खोटामा हेर्नुहोस् त, ती नानी छोटी मर्याकी थिइन्, तर यसले तिनलाई जिउँदो पार्नु भयो। उहाँले अरू पनि धेरै मान्छेलाई जिउँदा तुल्याउनु भयो। यीशु साँच्चीकै परमेश्वर हुनुहुन्छ। यहाँ अर्को खोटामा तम्बुहरूले यीशुलाई पानीमाथि हिँडेका देख्नेछौ। आँधी बेहेरीहरू समेत यीशुले हप्काउनु हुँदा थामिएका छन् र शान्त भएका छन्। दुनियाँमा सबै थोकहरूमाथि यीशुको अधिकार रहेको छ। खोटा नम्बर 16। अब यस चित्रमा हेरौँ, यीशुले जहिले पनि असल काम मात्र गर्नु भयो। उनले कहिल्यै पनि पाप गर्नु भएन। यीशुले मानिसहरूलाई साँचो परमेश्वरको बारेमा सिकाउनु भयो। संसारभरिका सबै मानिस पापी छन्। पापबाट छुटकारा पाउनु अनिवार्य छ भनिकन बताउनु भयो। धेरै मान्छेहरूले आफ्ना पाप स्वीकारे अनि पछुतो गरे, तर कति मानिसहरूले आफू पापी छु भनी स्वीकारेन र परमेश्वरमा फर्केनन्। ती मध्ये धेरै जसो धार्मिक विद्वान र गुरुहरू थिए। फोटो नम्बर 17। यस फोटोमा हेरौँ, यीशुको समयमा अपराध गर्ने मानिसहरूलाई यसरी काठको क्रुस बनाएर झुन्ड्याएर मान्छे मार्ने नियम बनाएको थियो। रोमी सिपाहीहरूले यीशुलाई पनि हात खुट्टामा किला ठोकी ठाडो पारिकन क्रुसमा झुन्ड्याइदिए। मान्छेको पापको निम्ति यीशुले यस्तो दुःख कष्ट सहनु भयो। परमेश्वर पिताले भन्नुभयो, यीशु ख्रीष्टको क्रुसको मृत्यु समस्त मानिसको पापको निम्ति बलिदान हो। यसै कारण यदि हामीले हृदयबाट नै आफ्नो पापको पश्चाताप गरौँ भने र यसैमा विश्वास गरी ती पाप कार्यबाट फर्कौँ भने उहाँले हाम्रा सबै पाप क्षमा गर्नुहुनेछ। के तमु आफू पापी छु भनिकन स्वीकार गर्नुहुन्छ? के तमु आफैले गरेका पापहरू क्षमा भएका चाहनुहुन्छ? परमेश्वरले आफ्नो वचनमा भन्नुभएका कुराहरू विश्वास गर्नुहोस्। उहाँ हाम्रा मुक्तिदाता हुनुहुन्छ, किनभने हामीले हेर्छौँ कि यी सबै उहाँले हाम्रा लागि गर्नुभयो। फोटा नम्बर 18। यस फोटोले भनेको छ कि यसु काठको क्रुसमा मर्नु भएको हो। उहाँका केही चेलाहरूले उनकै लासलाई ढुङ्गाको सिहानमा राखेर सिहानको मुखलाई ठुला ढुङ्गाले ठोकिदियो। यसुको मर्याको शरीर 3 दिनसम्म सिहानमा रह्यो। मरियम र केही आइमाईहरू उहाँको मर्याको शरीरलाई हेर्न सिहानमा आए, तर तिनीहरूले सिहान खुल्ला देखे र यसुको शरीर त्यहाँ थिएन। अचानक त्यो स्वास्नी मान्छेहरूले दुईजना स्वर्गदूतहरू भेट्यो र तिनीहरूले स्वास्नी मान्छेलाई भने, यसु यहाँ सिहानमा हुन आथिन, उहाँ त फेरि जिउँदो भइसक्नु भएको छ। तमुले आफ्ना पुर्खा आदमका कुरालाई फेरि सम्झनुहोस्। जब भूतात्माले आदम र हव्वालाई छल गरिकन पाप गर्न लगाएको थियो, तब उसले सोचेको थियो कि ऊ अब दुनियाँको मालिक भएको छ। तर यसु ख्रीष्ट हाम्रा पापहरूका लागि क्रुसमा मरेका छन् र हाम्रा पापहरू हटाइदिनु भएका छन् र मृत्युबाट बौरी उठ्नु भयो र भूत आत्मामाथि विजय प्राप्त गर्नुभएका छन्। अब हामीमाथि भूत आत्माको कुनै बल वा अधिकार छैन। फोटा नम्बर 19। यस फोटामा त म हेर्केका छौ कि यसु जिउँदो हुनु भएको छ। जब यसु जिउँदो हुनु भयो, धेरै मानिसहरू र उहाँका आफ्नै चेलाहरूले पनि उहाँलाई भेटे। एकजना यसुका चेला थोमाले भने, म यसु जिउँदो भएका छन् भनी विश्वास गर्दैन। यदि मैले उहाँका हात खुट्टामा भएका किलाका घाउहरूलाई आफ्ना औँला राखेर हेर्न पाए मात्रै उहाँ साँच्चै नै जिउँदो भइ उठ्नु भएको छ भनी विश्वास गर्नेछु। पछि थोमाले यसुलाई देखे, उनले यसुका हात गोडामा भएका चोटहरूलाई देखे र उनले भने, प्रभु मेरा प्रभु यसु हुनुहुन्छ। यसुले उनलाई जवाब दिनुभयो, तमुले त मुलाई देखेर विश्वास गर्या, तर धन्य हुन्छ जसले मुलाई नदेखेर पनि विश्वास गरेका छन्। फोटो नम्बर 20। अब यस फोटोमा हेर्नुहोस्, यसु जिउँदा भएपछि 40 दिनसम्म धरतीमा रहनु भयो। उहाँले धेरै मानिसहरूलाई दर्शन दिनुभयो र यसुले आफ्ना चेलाहरूलाई भन्नुभयो, अब म स्वर्गमा आफ्नो बाबुसित जाँदैछु। तब तमुहरूले सबै मानिसहरूलाई यो कुरा सुनाऊ कि यिनीहरूले पापको लागि म क्रुसमा बलिदान भया र मर्याकालाई जितेर जिउँदा उठे। अब जसले जसले विश्वास गर्दछन्, मेरो आज्ञा पालन गर्दछन्, उसको पाप क्षमा हुनेछ र मसँग स्वर्गमा बस्न पाउनेछन्। यस फोटोमा तपाईँहरूले भेट्नुहुन्छ कि यसु आफ्ना चेलाहरूलाई छाडेर स्वर्गतिर फर्कँदै हुनुहुन्छ। दुईजना स्वर्गदूतहरूले चेलाहरूलाई भन्या, यसु फेरि यस दुनियाँमा फर्केर आउनुहुनेछ।
फोटो नम्बर 21। यस तस्विरमा हेर्नुहोस्, जब तपाईँहरूले क्रुसलाई देख्नुहुनेछ, तब यसुले तपाईँका निम्ति के गरिदिनुभयो ती कुराहरू विचार गर्नुहोस्। हामीहरू सबै पापी छौँ, यसु मात्र सिद्ध र पूर्ण रूपले धर्मी छन्। यसुको मृत्युको अर्थ यही नै हो, हामीले मर्नुपर्ने ठाउँमा उहाँ मर्नुभयो र यसुले हाम्रो पापको निम्ति दण्ड सजाय सहनुभयो र मर्नुभयो। जब परमेश्वरले हामीतर्फ हेर्नुहुनेछ, उहाँ यसुले हाम्रो लागि बगाउनु भएको रगतबारे सोच्नुहुनेछ। यदि हामी यसुमा पत्यार मान्दछौँ भन्या,
यो हामी पापीबाट धर्मी भए जस्तै हो। तपाईँ यस सम्बन्धमा के सोच्दा छौ? यसो क्रुसमा मर्नु सानो कुरा होइन। यदि तपाईँ उहाँलाई तिरस्कार गरी टाढा जानुहुन्छ भने कुनै दिन उहाँले पनि आफ्ना मूर्ख तपाईँबाट फर्काउनु हुनेछ। त्यसैले आज यसोमा विश्वास गर्नुहोस्। फोटो नम्बर 22। अब यस तस्विरमा हेर्नुहोस्, परमेश्वरको वचनले भन्दछन् कि बाटाहरू दुई किसिमका छन्। एउटा बाटो यसुको हो भने अर्को बाटो शैतानको हो। शैतानको बाटो धेरै चौडा छ। शैतानले धेरै मान्छेहरूलाई थकाउँछन्। तिनीहरूले शैतानको बाटोलाई अति सरल छ भनी ठान्दछन्। तर राम्ररी हेर्नुहोस्, त्यो बाटो कहाँ टुङ्गिन्छ? त्यो बाटो नरकमा पुगेर टुङ्गिन्छ। अनि पछाडि परमेश्वरले शैतान र त्यसका सबै दुष्ट आत्माहरूलाई त्यसै ठाउँमा फ्याँकिदिनुहुनेछ। यदि तपाईँ शैतानको पछि हिँड्नुहुनेछ भने तपाईँ त्यही डरलाग्दो ठाउँमा नष्ट हुनुहुनेछ। अब म तपाईँहरूलाई यसुको बाटो बारे बताउँछु। यो बाटो साँगुरो छ अनि थोरैजना मात्र यो बाटोमा लागेका छन्। तर यसुका बाटा परमेश्वरको असल ठाउँ स्वर्गमा पुगेर मात्र अन्त हुन्छ। यदि तपाईँहरू यसुको बाटोमा हिँडिकन स्वर्गमा पुग्न चाहनुहुन्छ भने शैतानको बाटोलाई छोडिदिनुहोस् र यसुलाई पछ्याउनुहोस्, अनि परमेश्वरले तपाईँलाई आफ्नो पवित्र आत्मा दिनुहुनेछ। उहाँ तपाईँसँग त्यस बाटामा हिँड्नुहुनेछ र तपाईँलाई सहायता हुनेछ। तपाईँहरूलाई यसुका बाटामा लगातार हिँडिरहनका लागि शुद्ध आत्माले मद्दत पुग्नेछ। के तपाईँ यसुमा विश्वास गर्ने हो? यदि तपाईँ यसुमा विश्वास गर्ने हो भने यसरी यसु प्रभुसँग प्रार्थना गर्नुहोस्। प्रभु यसु, म एक पापी मानिस हुँ भनिकन स्वीकार गर्छु। मेरो पापको ज्याला तिरिदिनका लागि तपाईँ क्रुसमा मर्नुभयो भने म विश्वास गर्दछु। प्रभु यसु, मलाई क्षमा गर्नुहोस् र मेरो हृदयलाई पवित्र बनाइदिनुहोस् ताकि म परमेश्वरसँग रहन सकु। धन्यवाद यसु, मेरो प्रार्थना सुनिदिनु भएको लागि आमेन। यो प्रार्थना तपाईँले आफ्नो हृदयदेखि गर्नुभएको हो भन्या तपाईँ अब परमेश्वरको सन्तान, परमेश्वर तपाईँका बाबु हुनेछन्। फोटो नम्बर 23। यस तस्विरमा हेर्नुहोस्, हामीहरूले यसुको नाम धेरै पटक सुनिरहेका छौँ, तर यस संसारमा यसु कहिल्यै हुनुहुन्छ? हाम्रा पुर्खाहरूका बारेमा सोचौं जो यसुका पालाका थिया। ती पुर्खाहरू र हामीहरूको बीचमा लगभग 80 पुस्ता जति बितिसक्यो। तसर्थ यो कुरा धेरै वर्ष अगाडिको हो। यस बीचका समयमा धेरै मानिसहरूले यसुलाई विश्वास गरे। विभिन्न देशका विभिन्न जनजाति भाषाभाषीका मान्छेहरूले यसुलाई विश्वास गरे। यसरी यसुमा विश्वास गर्नुभयो भने परमेश्वरका सन्तान हुन सक्छन्। तपाईँहरू पनि यसुमा विश्वास गर्नुहुन्छ भने परमेश्वरको सन्तान हुनेछन् र स्वर्गमा बस्न पाउनेछन्। फोटो नम्बर 24। यस तस्विरमा हेर्नुहोस्, यसुका समयमा एकजना निकोदेमस नाम भएका धार्मिक गुरु थिया। एक रात उनी यसु कहाँ आया र बातचित गर्या। यसु प्रभुले सिकाउनु भएका कुराकानी निकोदेमसले बुझ्न चाहेका थिया। तर निकोदेमस परमेश्वरको परिवारको सदस्य होइन भन्ने कुरा प्रभु यसुलाई थाहा थियो। यसै कारणले यसुले भन्नुभयो, यदि कुनै मानिस नयाँ गरी जन्मेन भने ऊ परमेश्वरको परिवारमा प्रवेश गर्न सक्दैन र स्वर्ग जान पाउँदैन। निकोदेमसले यसबारे केही विचार गरे, अचम्म मान्दै भनी, कसरी कुनै पनि मान्छे एक पटक जन्म भएपछि फेरि जन्म लिन सक्छ र के उसकी आमाले उसलाई फेरि गर्भमा राख्न सक्छिन्? यसुले निकोदेमसलाई भन्नुभयो, केवल परमेश्वरको आत्माले मात्र मान्छेलाई नौलो जीवन दिन सक्छन्। यस्तो मान्छे मात्र परमेश्वरको परिवारमा जन्मिन सक्नेछ र स्वर्गमा जान योग्य हुनेछ। मान्छेले आफूले आफैलाई परिवर्तन गर्न सक्दैन, किनभने मान्छे सबै पापी छ। यदि हामी पापी हौ भनी मानिलिन्छौँ भने हाम्रा पापहरू प्रभु येशूले हटाइदिन सक्छन् भनी प्रचार गर्न सक्छौँ भने परमेश्वरको पवित्र आत्माले हामीलाई नयाँ जन्म दिनेछन्। येशूले यी सबै कुराहरू निकोदेमसलाई भन्नुभयो। यदि तपाईँ पनि येशूलाई आफ्ना पाप अपराध क्षमा गरिदिनु भन्नुहुन्छ भने परमेश्वरको आत्माले तपाईँलाई एक बेग्लै नयाँ व्यक्ति बनाइदिनेछन्। फोटो नम्बर 25। अब तपाईँहरू यस तस्विरमा हेर्नुहोस्, जब येशू स्वर्गमा फर्कनु लाग्नु भएका थिया तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, स्वर्गमा फर्केर जाँदैछु, तिमीहरूले बुवाबाट पाएको प्रतिज्ञालाई पर्खिरहू, जसलाई पिताले तिमीहरूमा पठाउन सक्नुहुनेछ। उहाँ परमेश्वरको पवित्र आत्मा हुनुहुनेछ। पवित्र आत्मा तिमीहरूको बीचमा बास गर्न आउनुहुनेछ। यति भनिसकेपछि येशू स्वर्गमा फेर्ता हुनुभयो। त्यसपछि उहाँका सबै चेलाहरू एउटा घरमा प्रार्थना गर्न भेला भया र केही दिनपछि उनीहरूले आफूले प्रार्थना गरेका कोठाभित्र ठुला आँधी बेहरी चलेको जस्तो आवाज सुने, तर यो आँधी बेहरी थिएन, त्यो त परमेश्वरको आत्मा आइरहनु भएको थियो। येशूले प्रतिज्ञा गरिरहनु भएको परमेश्वरको पवित्र आत्मा आउनु भएको थियो। यदि तपाईँ येशूको पछि लाग्नु भयो भने परमेश्वरको शुद्ध आत्मा तपाईँमा आउनुहुनेछ र तपाईँमा बास गर्नुहुनेछ र परमेश्वरको वचन बुझ्न र उहाँका आज्ञाहरू पालन गर्न तपाईँलाई उहाँले मद्दत गर्नुहुनेछ। परमेश्वरको आत्माले तपाईँलाई बलियो र साहसी बनाउनु हुनेछ। तपाईँ शैतानमाथि विजय गर्न सक्नुहुनेछ र पवित्र आत्माले तपाईँलाई एक ईश्वरीय जीवन बिताउन मद्दत गर्नुहुनेछ। फोटो नम्बर 26। फेरि यस चित्रमा हेरौँ, जब हामी अन्धकारमा हिँड्छौँ हामी धेरै जसो डराउँदा छौँ। शैतानले भनेको मान्नु वा आफ्नै इच्छा अनुसार हिँड्नु चाहिँ अन्धकारमा हिँडे जस्तो हुनेछ। यदि हामी शैतानको पछि हिँड्छौँ भने हामी सधैँ डराउँछौँ, तर हामी येशूको पछि हिँड्छौँ भने हामीले कुनै कुरादेखि डराउनु पर्दैन। यो चाहिँ उज्यालोमा हिँडे जस्तो हो। येशूले हामीलाई हेरिरहनु हुनेछ र कुनै कुराले हामीलाई कुनै नोक्सान पुर्याउन सक्दैन। येशूलाई थाहा छ कि हामी धेरै समय भयभीत हुन्छौँ जब हामीलाई डर लागेको अनुभव हुनेछ। येशूलाई प्रार्थना गर्न सक्छौँ अनि उहाँले हामीलाई डरबाट छुटकारा दिन सक्नुहुनेछ र हामी फेरि डराउनु पर्दैन। फोटो नम्बर 27। येशूमा विश्वास गर्ने हरेक व्यक्तिहरू बाइबलको वचन अनुसार जिउनु पर्छ। बाइबल परमेश्वरको वचन हो। बाइबलले भन्दछन् कि येशूमा विश्वास गर्नेहरूले व्यभिचार गर्नु हुँदैन, कसैसँग दुश्मनी राख्नु भएन, चोरी गर्नु भएन, अनि मूर्तिहरूको पूजा र मान्छेहरूको आत्माहरू पनि पुज्नु हुँदैन। येशूमा विश्वास गर्ने मान्छेहरूलाई नै क्रिस्टियन भनिन्छ। फोटो नम्बर 28। क्रिस्टियन लोग्ने र स्वास्नीलाई बाइबलले भन्दछन्, हामीले येशूको आज्ञा पालन गरे झैं तिमी स्वास्नीहरूले तिम्रा पतिहरूको आज्ञा पालन गर, जसरी येशूले हामीलाई प्रेरम गर्नुहुनेछ तसरी नै तिमी पतिहरूले पनि आफ्ना पत्नीहरूलाई माया गर। उहाँले हामीलाई यति धेरै माया गर्नुभयो कि हामीलाई बचाउनका निम्ति उहाँ मर्नुभयो। बाइबलले भन्दछन्, छोराछोरीहरू हो आफ्ना आमा बुवाको आज्ञा पालन गर र आमा बुवा हो आफ्ना छोराछोरीहरूको हेरचाह गर र तिनीहरूलाई येशूको बारेमा बताऊ। हामीले कसरी जिउनु पर्छ भनी परमेश्वरले हामीलाई भनिसक्नु भएको छ। त्यसै कारण हामीहरूले असल जीवन जियाको उहाँ चाहनुहुन्छ। फोटो नम्बर 29। परमेश्वर भन्नुहुन्छ, सबै मान्छेहरूको भलाइ गर। हामीले हाम्रा साथीहरू र परिवारलाई त प्रेम गर्छौँ, तर हामीले हाम्रा शत्रुहरूलाई पनि माया गर्नुपर्छ। पहिलो चित्रमा हेरौँ, यी दुई मान्छेहरू पहिला शत्रु थिया, अब उनीहरू आफ्नो हतियारहरू फ्याँकेर मित्रता गाँसेका छन्। हामीले खराबको सट्टा खराब गर्नुहुन्न भनी परमेश्वर भन्नुहुन्छ। यसै गरी दोस्रो फोटोमा हेरौँ, यी दुवै फरक जातिका मान्छे हुन्। यी जातिहरू सधैँ आपसमा झगडा गर्छन्, तर यहाँ एकले अर्कालाई सहयोग गरेको देख्दा छौँ। यसमा विश्वास गर्ने मान्छेहरूले अरूलाई सहायता गर्नै पर्छ, उनीहरूले बदला लिने काम गर्नु हुँदैन। फोटो नम्बर 30। यी दुई माइस यसुलाई विश्वास गर्न चाहेका छन्। तिनले आफ्ना मूर्ति र तुना मुनाका सामानहरू जलाएका छन्। पहिले हाम्रो मद्दतको लागि हामीले भूत प्रेतहरू बोलाउँदा थियौँ, अब हामी ईश्वरका मान्छेहरूले यसुलाई बोलाई सहयोग माग्न सक्छौ। यसुको शक्ति हाम्रो वरपर छ, त्यसैले कुनै गलतले हामीलाई हानि पुर्याउन सक्दा आछी, किनभने उहाँको शक्ति होक्सी तुनामुना भूत पितासहरूको बलभन्दा ठुलो शक्तिशाली छ। त्यसै कारण हामी विश्वासीहरूले यसुलाई मात्रै बोलाइ माग्नु पर्छ।
फोटा नम्बर 31। विशेष गरी यो फोटोमा भएका माइसको बारेमा मुखी भन्न मन लागेको छ। यो माइस प्रभु यसु यो दुनियाँमा हुने बेलाको हो, जैखिनी अनेकौं भूत पिशाचले हताएको हो। भूत पिशाचले हताएको कुराले बौलाह भएको थियो। माइसले उइकी जेउलाले बाँधेर राखेको थियो, तर उनले ती सबै बन्धन चुरा लिएको थियो। यसु आएर यो माइसलाई मायाले हेर्नु भया र यस माइसमा भएको दुष्ट आत्माहरूलाई झपार्दै भन्या, यो माइसलाई छोड र फेरि फर्केर नआ। भूत आत्मा पिशाच यसुसित डराया, यो माइसबाट निस्कि गया। त्यहाँ तम्बुलाई पनि यसै भूत पिशाचहरू र दुष्ट आत्माहरूले दुःख दिएको छ। यसुलाई बोलाऊ अनि उहाँले तम्बुलाई ती सबै दुष्ट कुराबाट छुटकारा दिने छन्। फुटा नम्बर 32। यसुको बाटो हिँड्न सजिलो आछि भनी हामीले उनी सक्यौं। हामीभित्र एक ठुलो झगडा भएको हामी अनुभव गर्छौ। परमेश्वरको आत्माले हामीलाई उहाँको बाटो हिँड्न, परमेश्वरलाई पछ्याउन अनि शुद्ध जीवन जिउन मद्दत गरेका छन् भने भूत आत्माले पनि केही बुद्धि रचिराखेको हुन्छ। यसले हामुखी जाँचमा पारेर नराम्रो काम वा पाप गर्न लागेको हुन्छ। भूतले हामुखी भन्छ, धनी हुन कडा कामर, धनी भया भने तमुले नाउँ कमाउने छौ र तम्रो जीवन सुखमय हुन्छ। आफ्ना बारेमा मात्र विचार, अरूको वास्ता नल्याऊ। तमु ज्या चाहेका छौ त्यहीको बारेमा मात्र सोच। भूतले यहाँ झुटा कुरा हामुखी भनेको छ अनि हामुखी पनि यही कुराहरू गर्न मन लागेको छ। हामीहरू भूतले भनेको जतिकै अरी यी सबै कुराहरू गर्छौ। हामी क्रिस्चियनहरू नक्सामा उभिएको माटो माइस गाई हौ। उसले राम्रो काम गर्न सकोस् भनी यसले तिनलाई परमेश्वरको आज्ञा पालन गर्नका निम्ति जोर दिँदै हुनुहुन्छ। अनि भूतले पनि उसलाई आफ्ना कुरा भनेर गलत काम गर्न सिकाउँदै हो। अनि हामी परमेश्वरका छोराहरू एक ठुलो परीक्षाको माझमा हौ, तर हाम्रा प्यारा मित्र यसु हाम्रो साथमा हुनुभएका छन्। उहाँलाई मात्र पछ्याउन उहाँले हामीलाई सामर्थ्य तुल्याएका छन्। नम्बर 33 यसैले यो कथा मानिसहरूलाई सुनाउनु भएको हो। एकजना बाबुका दुई चेलाहरू थिया। एक दिन कान्छो छोरा बाबु कहाँ आयो र आफ्नो भाग माग्यो। बाबुले कति सम्झाइ बुझाइ गर्दा पनि उनले मानेको आछि र आफ्नो भाग लिई ऊ गाउँ छाडि ठुलो सहरमा गयो। उनले सहरमा पुगी जाँच रोकी र मोज मजामा रुपियाँ खर्च गर्यो। उनले आफूले चाहेका सबै थोक गर्यो, जसै कारण सत्तीले उनको धन सम्पत्ति सक्यो अनि ऊ भिखारी सरह भयो। उनले धेरै दुःख कष्ट सहनु पर्यो, धेरै दिन खान नपाई पनि बस्नु पर्यो। केही दिनपछि बल्ल उहीको चेत आयो र पछुताउँदै बाबु ठाउँ फर्किआयो। फर्किआएर उहीले आफ्ना बाबुसित क्षमा माग्यो। बुबाले आफ्नो छोरालाई धेरै माया गर्ने हुनाले उहीकी क्षमा दिएका र सधैँको लागि घरमा बस्न दिया। हामी सबैजना यसले भनेको यस कथाको कान्छो छोरा जत्तिकै हो। हामी सबैलाई परमेश्वरले बुवाले झैँ माया गरेका छन्। हामीले गरेका आफ्ना पाप अनि उहाँका आज्ञा भाषेका कुराले राजमा परेका छौँ। तब यही मान्छेले जत्तिकै आफ्ना पापहरू स्वीकार गरी यसुमा आएका छौँ भने परमेश्वरले हाम्रा पाप र अशुद्धलाई क्षमा गर्नुहुन्छ। खोटा नम्बर 34 यो खोटामा हेर कमु बिरामी भया क्या गर्दा हौ। यसुमा विश्वास गर्नेहरूले परमेश्वरलाई प्रार्थना गर्न सक्दा छन्। यसुको शक्तिले तम्रा रोग बिरामहरूलाई निको बनाउन सक्ने हन्। तमुले अस्पतालबाट औखतीहरू पाउन सक्ने हौ। यसुले औखतीमा आशिष दिनुहुन्छ र औखती खाँदा तमु निका हुने छौ। धामी झाँकी जसले भूत पिशाचलाई खेलाएर दुष्ट आत्माहरूको शक्तिबाट रोग बिरामलाई निको पार्नलाई खोज्दछन् तिनीहरूलाई यसुमा विश्वास गर्ने परमेश्वरका छोराहरूले मन्त्रतन्त्र गर्न, दुःखमा बस्न, जोखना हेर्न र रोग निको पार्न बोलाउनु हुँदैन, साथै तिन कहाँ जानु पनि हुँदैन। यसुको शक्ति तिनीहरूका भन्दा धेरै ठुलो हो। बाइबलले भन्छ कि हाम्रो शरीर परमेश्वरले बास गर्नुहुने मन्दिर हो, यसकारण हामीले यसको राम्रो हेरविचार गर्नुपर्छ। परमेश्वर हाम्रा बुवा हुनुभएका छन् जसले हामी सबैलाई माया गरेका छन्। कहिलेकाहीँ उहाँले हाम्रो विश्वासको जाँच गर्न यस्ता दुःख कष्ट पनि हाम्रो जीवनमा आउन दिनुहुन्छ। परमेश्वरले हामीलाई ज्या दिएका छन् ती सबै कुराको लागि हामीले उहाँलाई धन्यवाद दिनुपर्छ। खोटा नम्बर 35 यो खोटामा हेर्नुहोस्। एक दिन हामी सबै मर्नै पर्छ भन्ने कुरालाई विचार गर्नुहोस्। यदि अहिले नै तम्रो प्राण गयो भने तम्रो आत्मा कहाँ जान्छ? जब परमेश्वरका माइत मर्दछन् तब उनको आत्मा परमेश्वरको ठाउँमा जान्छ, किनभने यसले तिनको पाप क्षमा गरेका छन्। अरू माइतको आत्मा परमेश्वरको ठाउँमा जाने आछिन, किनभने उनको पाप यसुमा क्षमा भएको आछिन। यदि तमुले यसुमा विश्वास गरी आफ्ना पापको क्षमा मागेका आछिन भने तमुको आत्मा गन्धकको आगो भएको ठाउँमा नरकमा जानेछ। यदि तमु विश्वासी भएका छौ भने तमु मरेपछि तम्रो आत्मा स्वर्ग जान्छ, जहाँ सबै राम्रा कुराहरू मात्र छन्। त्यहाँ दुःख कष्ट र पीडा हुँदैन, त्यहाँ लडाई झगडा जस्ता कुराहरू पनि हुँदैन। स्वर्गमा केवल रमाहट र खुसीका कुराहरू मात्र छन्। खोटा नम्बर 36 अब यो खोटामा हेर्नुहोस्। हाम्रो शरीरका धेरै भाग छन्। हेर्नका लागि आँखा, सुन्नका लागि कान, बोल्नका लागि मुख र हिँड्नका लागि गोडा आदि प्रत्येक भागको आफ्नो काम रहेको छ। यदि शरीरको कुनै भाग बिरामी छ भने अरू सबै भागलाई पनि पीडा भएका हुन्छ। बाइबलले आमुखि भनेको छ शरीरका विभिन्न भाग फरक फरक भए झन् आमुखी साथीहरूका पनि विभिन्न किसिमका कामहरू छन्। गोलीको मण्डलीलाई बढाउने कामको जिम्मा लिएका पास्टर छन्। लेख्न पढ्न सक्नेहरूले नजानेका लागि बाइबलका कुराहरू पढाउन सक्ने छन्। कुनै कुनैलाई खानपिनको जुटाउने काम हेर्दा छन् र उनले उही काम गर्ने छन्। कनै कनैले परमेश्वरको प्रशंसाको लागि गीत भजनहरू बनाउने सक्छन्। कसै पनि मेरो काम तिनको भन्दा महत्वपूर्ण छ भनेर भनेको राम्रो हुँदैन। हामी ज्या गरेका छौँ यसको लागि गरेका छौँ। तमु आफू क्या कसो काम बनिए सक्नेछौ भनी जान्नु परमेश्वरलाई प्रार्थना गर्न सक्नेछौ। यदि कोही बिरामी वा दुःख कष्टमा परेको छ भने हामीहरूले उनीहरूको लागि प्रार्थना गर्न सक्छौँ। साथै आफैले सक्दो मद्दत गर्ने सक्नेछौँ। यो पनि यसको लागि गरेको सेवा चाहिँ हो। फोटो नम्बर 37। परमेश्वरले आफ्नो वचनमा भनेको छ, तमुहरूले छ दिनसम्म काम गरे तर सातौँ दिनमा चाहिँ आफ्ना कामहरूबाट थैत मारे। यो दिनमा तमुले आफ्नो सबै कामबाट फुर्सद लिएर मेरा आराधना गरे। यो आरामको दिन सबै विश्वासीहरूलाई जम्मा गरे राम्रो समय हो। हाम्रो मण्डलीमा वा कुनै झुण्डमा भेला हुन सक्छौँ र परमेश्वरको वचन आफ्ना वा उहाँको आराधना गरे सक्छौँ। उहाँको आराधना गर्दा हामीहरू परमेश्वरको स्तुति प्रशंसा साथै भजन कोरसहरू गाउन सक्नेछौँ। खोटा नम्बर 38। यो नक्सामा हेर्नुहोस्, यसो अहिले स्वर्गमा हुनुहुन्छ तर एक दिन उहाँ फेरि पछि यो दुनियाँमा आउने छन्। उहाँ परमेश्वरमा विश्वास गर्ने उहाँका छोरा छोरीलाई लिन आउनुहुनेछ। तिनी अब यसु प्रभुसित सधैँको लागि स्वर्गमा बस्नको लागि जानेछन्। यसुलाई विश्वास नगर्ने नयाँ जन्म नभएका माइसहरू उहाँले लैजान आउनुहुने आछि। ती अब विश्वास नगर्ने माइसहरू नरकको कुण्डमा जानु पर्याछ। यसु कहिल्यै कुनै बेला आउनुहुन्छ भन्ने ज्ञान हामी कहिल्यै पनि थाहा आछिन। यसै कारण हामीहरू सबैजना उहाँको आगमनको प्रतीक्षा गरेका तयारीका साथ उहाँको बाटो हेर्नु परेको छ। के तमु पनि यसुको आगमनको लागि तयारी भएका छौ? फोटा नम्बर 39। अब हामी यो फोटामा हेरौँ। यी दुई मान्छेले रुखका हुक्काका आँगाहरू बालिरहेका छन्। राम्रो बोटहरूले राम्रो फल फलाउँछ तर हुक्काका आँगाहरू कुनै फल फलाउन सक्दैनन्। हामी परमेश्वरलाई विश्वास गर्ने विश्वासीहरू पनि रुखका आँगाहरू जत्तिकै हौ। यदि परमेश्वरको पवित्र आत्मा हामीमा हुन सक्छ भने हामीहरू पवित्र र परमेश्वरलाई मन पर्दा जीवन बिताउन सक्नेछौ र हाम्रा राम्रा कामहरू चाहिँ आँगाहरूमा फुलेका फल जत्तिकै हो। यदि हामी राम्रा काम गर्दैनौँ भने त्यो सुकेको आँगा जत्तिकै हुन्छौँ। रसलाई एक दिन जम्मा गरिन्छ र आगोमा बाल्नका लागि खालिदछ। यसकारण हाम्रा जीवनमा परमेश्वरको धेरै राम्रा कामहरू हुन सकेका होस् भनेर परमेश्वरलाई हामी प्रार्थना गरेका छौँ। उहाँले नै हामीहरूलाई राम्रा काम हेर्नमा मद्दत हेर्न सकेका छन्। जब हामीले गरेका कामहरू माइसले देख्दा छन् तब तिनले जान्नेछन् कि हामीहरूले यसलाई पछ्याउँछौँ र उहाँलाई माया गरेका छौँ। तब ती सबै माइसहरूले परमेश्वरलाई महिमा दिनेछन्। खुट्टा नम्बर 40। यो यस खुट्टाको अन्तिम खुट्टा हो। जब यसु यो दुनियाँमा आएका हुन् तब उहाँले आफ्ना सन्तानहरूलाई यी आज्ञा दिएका हुन्। उहाँले भन्नुभएका हुन्, सबै ठाउँमा जाऊ, प्रत्येक मानिस कहाँ मेरो राम्रो कुरा भन। जब तमुहरू यह गर्नेछौ म तमुहरूको साथमा हुनेछु। मेरो प्रत्येक कुरामाथि अधिकार र बल छ। यो आज्ञा उहाँलाई विश्वास हेर्ने हामी सबैको निम्ति पनि हो। यदि हामी यसुलाई पछ्याउँछौँ भने अरूहरूलाई उहाँको बारेमा भन्ने हाम्रो कर्तव्य हो। हामीले सबैलाई प्रभु येशूले हाम्रा लागि गरेका ठुला कामका बारेमा भनेका छौँ। जब हामी यह गर्छौँ तब परमेश्वरको आत्माले हाम्रोमा काम गरिनेछ। उहाँले हामीलाई बलिया र साहसी बनाएका छन् र हाम्रो जीवनलाई खुसी र आनन्दले भरेका छन्। यहाँहरूले धीरजसाथ यो सन्देशलाई सुनिदिनु भएकोमा धेरै धन्यवाद। हामी आशा गर्छौँ कि यो सन्देशबाट तमुहरूले उत्साह साथ आशिष पाउनु भएको छ। परमेश्वरबाटको यो राम्रो सन्देश अहिलेलाई यही समाप्त हुन्छ। यदि तमुहरू जिउँदा परमेश्वरको बारेमा अझै जान्न चाहेका छौ भने नजिकैको कुनै क्रिस्चियन दाजुभाइ दिदी बहिनी हामीसित वा कुनै मण्डलीमा आएर सोध्न सक्नेछौ। धन्यवाद।
Thank you.